नमस्कार, आर्थिक नेपाल कार्यक्रमबाट तपाई यो कार्यक्रम प्रत्येक शनिबार बिहान 7 बजेको समाचार पछाडि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुनेछ। आजको कार्यक्रममा नेपाल सरकार तथा मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी को संयुक्त लगानीको एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रम कार्यान्वयनको चरणमा एमसीए नेपाल अन्तर्गत कार्यान्वयन हुने विद्युत प्रसारण लाइन र सड़क योजनाले समग्र पूर्वाधार क्षेत्रका लागि महत्वपूर्ण भूमिका खेल्ने अर्थमन्त्री डाक्टर प्रकाश शरण महतको भनाई। मुलुकको अर्थतन्त्रका पछिल्ला सूचकहरू सकारात्मक रहेको अर्थ मन्त्रालयद्वारा जानकारी र तातोपानी नाका हिजोबाट सर्वसाधारणका लागि दुईतर्फी रूपमा आवत जावत गर्न खुल्ला लगायतका आर्थिक प्रसंग प्रस्तुत गर्छौं।
नेपाल सरकार तथा मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी को संयुक्त लगानीको एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रम कार्यान्वयन चरणमा प्रवेश गरेको छ। परियोजनाको पूर्व तयारीका काम सम्पन्न भएपछि कार्यान्वयनको चरणमा प्रवेश गरेको हो। बुधबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डाक्टर प्रकाश शरण महत र एमसीसीका कम्प्याक्ट सञ्चालन सम्बन्धी उपाध्यक्ष क्यामरोन अल्फोर्डले एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयन चरणमा प्रवेश सम्बन्धी पत्र आदान प्रदान गर्नुभएको छ। कार्यक्रममा अर्थमन्त्री डाक्टर महतले एमसीए नेपाल अन्तर्गत कार्यान्वयन हुने विद्युत प्रसारण लाइन र सड़क आयोजनाले समग्र पूर्वाधार क्षेत्रका लागि महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। अर्थमन्त्री डाक्टर महतले नेपालले पूर्वाधारका क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको उल्लेख गर्नुभयो। एमसीए नेपाल अन्तर्गतका सड़क आयोजनाले नागरिकलाई उत्पादनमा जोड्न र उद्यम व्यवसायका लागि सहजता प्रदान गर्ने अर्थमन्त्री डाक्टर महतले उल्लेख गर्नुभयो। नेपालमा जलविद्युतको ठूलो सम्भावना रहेकाले प्रसारण लाइनले नेपालभित्रको प्रसारण प्रणाली सहज बनाउने मात्र नभई भारतसँगको अन्तर्देशीय विद्युत व्यापारका लागि पनि महत्वपूर्ण हुने अर्थमन्त्री महतले उल्लेख गर्नुभयो। कार्यक्रममा अर्थ सचिव एवं एमसीए नेपाल संचालक समितिका अध्यक्ष अर्जुन प्रसाद पोखरेलले नेपालको विद्युत व्यापारमा प्रसारण आयोजना महत्वपूर्ण हुने उल्लेख गर्नुभयो। एमसीए नेपालका प्रमुख कार्यकारी अधिकृत खड्गबहादुर विष्टले जग्गा अधिग्रहण र मुआवजाको काम आगामी डिसेम्बरसम्ममा गरिसक्ने तयारी रहेको बताउनुभयो। एमसीसीका कम्प्याक्ट सञ्चालन सम्बन्धी उपाध्यक्ष क्यामरोन अल्फोर्डले एमसीसी अन्तर्गतका परियोजना कार्यान्वयनका क्रममा सहमति महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो।
अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले उच्च शिक्षाका नाममा ठूलो संख्याका विद्यार्थी देश बाहिर जाँदा ठूलो धनराशि बाहिरिएको बताउनु भएको छ। उहाँले कक्षा 12 पछि नै वार्षिक 40,000 विद्यार्थी बाहिर जाने गरेको उल्लेख गर्नुहुँदै कम्तीमा पनि 50% छात्रवृत्ति पाउने विद्यार्थीलाई मात्रै विदेश पढ्न जान दिने व्यवस्था गर्नुपर्ने आवश्यकता औल्याउनुभयो। काठमाडौँमा बिहिबार आयोजित कार्यक्रममा अर्थमन्त्री डाक्टर महतले नेपालबाट गएका विद्यार्थीहरूको विदेशमा पढ़ाईको अवस्था पनि राम्रो नरहेको उल्लेख गर्दै कक्षा 12 नै 50-100% छात्रवृत्ति नभई विदेश जाने विद्यार्थीहरूलाई पठाउने कि नपठाउने भन्ने बारेमा राष्ट्रिय रूपमै छलफल आवश्यक भएको बताउनुभयो। उहाँले आर्थिक रूपले मुलुकलाई सबल बनाउने दिगो दृष्टिकोण बन्न नसकेको धारणा पनि राख्नुभयो। सरकारले पछिल्लो समयमा पर्यटन प्रवर्धनका लागि ठूलो ऋण लिएर पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाए पनि त्यो ऋण कसरी तिर्ने भन्ने समस्यामा सरकार फँसेको अर्थमन्त्री डाक्टर महतले बताउनुभयो। पोखरा विमानस्थलका लागि अन्तर्राष्ट्रिय रूपमा ठूलो ऋण ल्याइएकोमा त्यो लगानीले निजगढ़मा अन्तर्राष्ट्रिय विमानस्थल बनाएको भए लगानीको प्रतिफल आउँथ्यो, पोखरामा त्यो सम्भव देखिएको छैन, अर्थमन्त्री डाक्टर महतले भन्नुभयो। पछिल्लो समय मुलुकमा ठूलो संख्याका युवाहरू सूचना प्रविधि क्षेत्रमा लागे पनि करको दायरामा भने आउन नसकेको उहाँले जानकारी दिनुभयो। नेपालबाट बेलायतमा 100 मिलियन पाउण्ड बराबरको सफ्टवेयरहरू निर्यात हुने गरेको उल्लेख गर्नुहुँदै उहाँले त्यसलाई कर प्रणालीमा जोड्न नसकिएको बताउनुभयो।
मुलुकको अर्थतन्त्रका पछिल्ला सूचकहरू सकारात्मक देखिएको अर्थ मन्त्रालयले जनाएको छ। आन्तरिक अर्थतन्त्रलाई सफल रूपमा अघि बढ़ाउँदै राजस्व परिचालन सार्वजनिक खर्चमा मितव्ययिता अपनाउँदै यसलाई विकासमा लगाउने नीति सरकारले लिएको अर्थ मन्त्रालयका सचिव अर्जुन प्रसाद पोखरेलले बताउनु भएको छ। रेडियो नेपालसँगको कुराकानीमा अर्थ सचिव पोखरेलले अर्थतन्त्र सबल बनाउन राज्यका सबै संयन्त्रहरू परिचालन गरिएकाले केही समयमै अर्थतन्त्र लयमा फर्कने विश्वास पनि व्यक्त गर्नुभयो।
तथ्याङ्कबाट तपाईँले हेरिदिनु पर्यो, पछिल्लो अवस्थामा अर्थतन्त्रका धेरै सूचकहरू सकारात्मक दिशातर्फ गइरहेका छन्। यद्यपि हामी पनि स्वीकार्छौं अर्थतन्त्रमा समस्या छैन भन्ने कुरा होइन, तर सकारात्मक दिशातर्फ अर्थतन्त्रका परिसूचकहरू चाहिँ बढ़िरहेका विकास भइरहेको छ। र हामी तपाईँले हेर्नुभयो भने हामीले चालू आर्थिक वर्षकै बजेटमा हामीले बजेटका केही चाहिँ कठोर मेजरहरू पनि लियौं। हामीले केही विषयहरूमा हामीले कर लगाउँदा आलोचना पनि भयो, तर हाम्रो उद्देश्य के थियो भने आन्तरिक अर्थतन्त्रलाई बढ़ावा दिने थियो। आन्तरिक अर्थतन्त्रलाई कसरी सबल गर्न सकिन्छ भन्ने सरकारको उद्देश्य छ। त्यसो हुनाले ती हिसाबले हामीले चाहिँ राजस्व परिचालनका कुराहरू, खर्चलाई विकासमा लैजाने कुराहरू, पुँजी निर्माण हुने क्षेत्रहरूमा खर्च परिचालन गर्ने कुराहरू, जनताका प्राथमिक क्षेत्रमा खर्च परिचालन गर्ने कुराहरूलाई हामीले जोड़ दिएका छौं र पुँजी निर्माण हुँदै गयो भने यी अर्थतन्त्र देखिएका समस्याहरू समाधान हुँदै जान्छ। क्रमशः आन्तरिक अर्थतन्त्र बलियो हुँदै गयो भने समस्याहरूलाई हामी हल गर्दै जान्छौं। सरकार त्यसतर्फ क्रियाशील छ र त्यही सरकारको निर्देशन अनुसार हामी सबै संयन्त्रहरू पनि परिचालित र जो जसलाई जे जे जिम्मेवारी सरकारले दिएको छ त्यही अनुसार चाहिँ सम्पादन गर्न हामी सरकारको त्यो निर्देशन अनुसार सरकारको उद्देश्य अनुसार हामी लागिरहेका छौँ। अहिले पछिल्लो अवधिको मौद्रिक नीतिका प्रकरणहरू प्रयोग हेर्नुभयो भने हामीले चाहिँ अलिकति अर्थतन्त्रलाई चलायमान कसरी बढाउन सकिन्छ भने हामीले प्रयासहरू गरेका छौँ। हामीले चाहिँ पोलिसी रेटहरू घटायौं, हामीले यो वर्किङ क्यापिटल गाइडलाइनमा भएको सुधारहरू हेर्नुभयो होला। हामीले क्रमशः अर्थतन्त्रलाई चलायमान गराउनलाई सक्दोसम्म अर्थतन्त्रलाई धान्ने गरेर चलाउनु पर्यो, धेरै नै छोड्नु भयो भने अनियन्त्रित होला, तपाईँको नियन्त्रणभन्दा बाहिर अर्थतन्त्र गयो भने कसरी गर्न सकिन्छ। त्यसकारण हामीले ती सबै प्यारामिटरहरूलाई अर्थतन्त्रका ती मेजर्सहरूलाई हामीले चाहिँ सन्तुलित रूपमा हामीले प्रयोग गरिरहेका छौँ र क्रमशः चाहिँ अर्थतन्त्रमा सुधार आउँदै गएको हामीले अनुरोध गरेका छौँ। समस्या देखिएको हुनाले एकैचोटि एकदम छोटो समयमै रिकभरी नै हुन्छ भनेर भन्न सकिने अवस्था नरहँदै पनि हामी आशावादी हुने स्थिति छ, निराशा हुनुपर्ने अवस्था छैन। अहिले तपाईँले हेर्नुभयो भने सबै चाहिँ संकेतहरू सुधारात्मक रूपमा छ।
पछिल्लो समय राजस्व संकलन चुनौतीपूर्ण बन्दै गएको छ। सरकारले लिएको राजस्वको लक्ष्य अघिल्लो आर्थिक वर्ष पनि पूरा हुन सकेन। चालू आर्थिक वर्षको पहिलो महिनाको राजस्व असुली पनि सन्तोषजनक नभएको अवस्थामा सरकारले स्रोत सुनिश्चिततादेखि पुँजी निर्माणको आवश्यकतालाई कसरी पूर्ति गर्दैछ त? अर्थ सचिव पोखरेल।
स्रोतमा आर्थिक स्रोतहरूमा खास गरेर राजस्व स्रोत वैदेशिक स्रोत परिचालनहरू र आन्तरिक ऋण परिचालन नै हाम्रो प्रमुख स्रोतको रूपमा अहिले रहेका छन्। त्यसमा हामीले चाहिँ जोड़ गर्नुपर्ने स्रोत हाम्रो स्रोत भनेको राजस्व परिचालनै हो। राजस्व परिचालन चाहिँ परिपालना र यसको इन्फोर्समेन्ट बढाएर लैजानुपर्छ भन्नेमा हामी विश्वस्त छौँ र हामीले चाहिँ परिपालनलाई पनि जोड़ गर्न अनुरोध गरिरहेछौ। करदाताहरूलाई तपाईँको आफ्नो लेभलको करहरू तिर्नुहोस् भनेर विभिन्न स्किमको माध्यमबाट नै उहाँहरूलाई प्रोत्साहन गरिरहेछौ। करदाता शिक्षाको माध्यमबाट नै उहाँहरूसँग पुगेका छौँ भने र हाम्रो कानूनी कार्यवाहीलाई पनि हामी त्यत्तिकै रूपमा सतर्कताका साथ अगाडि बढाएका छौँ। एउटा पाटो यो हो भने दोस्रो चाहिँ हामीले वैदेशिक सहयोगतर्फ अनुदान र वैदेशिक ऋणलाई हामीले जुन बजेटमा एलोकेट गरेका छौँ त्यो प्राप्तिमा हामी लाग्छौँ, लागिरहेका छौँ। त्यसले पनि हामीले स्रोत व्यवस्थापन गर्न सक्छौँ भन्ने लाग्छ। यहाँले भन्नुभएको पक्कै पनि हो, हामीले राजस्व संकलनलाई बढी सतर्कता साथ अगाडि जानुपर्छ र यसलाई चाहिँ राजस्वको लक्ष्य चाहिँ भेटाउनुपर्छ नै हो। त्यसमा हामी क्रियाशील छौँ। हामीले अहिले हाम्रा संयन्त्रहरूलाई सही अनुसार काम गरेर निर्देशित गरेका छौँ। मन्त्रीज्यू लगायत हामी सबै गएर फिल्डमा पनि हामीले निर्देशन दिइसकेका छौँ, फिल्डहरू हेरिरहेका छौँ। क्रमशः सुधार हुँदै पनि आएको छ। तपाईँले हेर्नुभयो भने धेरै क्षेत्रमा सुधार, राजस्व संकलनमा पनि केही सुधारहरू भइरहेको छ।
उहाँ हुनुहुन्थ्यो अर्थ मन्त्रालयका सचिव अर्जुन प्रसाद पोखरेल।
2072 सालको भूकम्पपछि बन्द रहेको तातोपानी नाका शुक्रबारबाट सर्वसाधारणका लागि दुईतर्फी रूपमा आउजाउ खुलेको छ। यातायात साधन मार्फत आयात निर्यात खुले पनि मानिसका लागि भने 8 वर्षसम्म नाका खोलिएको थिएन। सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले चिनी अधिकारीहरूसँग दुईतर्फी रूपमा नाका खोल्ने सहमति भएपछि नाका खोलिएको जानकारी दिनुभयो। पहिलो चरणमा सीमा क्षेत्रका स्थानीयलाई 24 घण्टे पास उपलब्ध गराई आवतजावत खोलिएको छ। तातोपानी भन्सारका प्रमुख दयानन्द केसीले तिब्बततर्फ पुल बजारसम्म आउजाउ गर्न दिए जानकारी दिनुभयो। 2076 जेठबाट आयातका लागि एकतर्फी रूपमा आंशिक रूपमा खुला गरिएको सो नाका कोरोना महामारी, बाढ़ी पहिरो, सड़क लगायतको बहानामा बन्द हुँदै र आंशिक रूपमा खुल्दै आएको थियो।
अर्थमन्त्री डाक्टर प्रकाश शर्माहतले अरणीको राजमार्ग विस्तारको लागि बजेट अभाव नहुने बताउनु भएको छ। धुलीखेलमा हिजो आयोजित कार्यक्रममा अर्थमन्त्री डाक्टर महतले अरणीको राजमार्ग अन्तर्गतकै कोदारी सड़क खण्ड पुननिर्माणको बारेमा छिमेकी मुलुक चीनले चासो दिएको उल्लेख गर्नुभयो। उहाँले सड़क स्तर उन्नतिले काभ्रे पलानचोक र सिन्धुपाल्चोकलाई व्यापार लगायत उत्पादनमूलक क्षेत्रमा वृद्धि गर्न मदद गर्ने बताउनुभयो। 3 वर्षमा सक्ने गरी सूर्य विनायक साँगा र साँगा धोलीखेलको सड़क खण्ड विस्तार गर्न छुट्टा छुट्टै दुई चरणमा सम्झौता भए अनुसार 2079 फागुन 16 गतेदेखि साँगाबाट निर्माण थालिएको कुल 15.5 किलोमिटर सड़क मध्ये पहिलो चरणमा साँगादेखि धुलीखेल 8.4 किलोमिटर सड़क खण्ड विस्तार कार्यका लागि 4,05,64,00,000 बजेट रहेको छ भने दोस्रो चरणमा शुरू भएको सूर्य विनायक साँगा सड़क खण्ड भने 7.5 किलोमिटरमा 3,88,93,00,000,000 ठेक्का समझौता गरिएको छ।
गत आर्थिक वर्षको असार मसान्तसम्ममा कुल 145,778 ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भएको नेपाल राष्ट्र ब्याङ्कले जनाएको छ। राष्ट्र ब्याङ्कले नेपाल सरकारको ब्याज अनुदानमा ब्याङ्क तथा वित्तीय संस्था मार्फत प्रवाह भएको सहुलियतपूर्ण कर्जा 2080 असार मसान्तमा कुल 1,45,778 ऋणीलाई प्रवाह भएको जनाएको छ। समीक्षा अवधिमा 1,97,06,00,00,000 रूपियाँ कर्जा बकौता रहेको छ। यसमध्ये कृषि तथा पशुपन्छी व्यवसाय कर्जा अन्तर्गत 60,350 ऋणीलाई प्रवाह भएको, 1,35,76,00,00,000 कर्जा रहेको छ भने महिला उद्यमशील कर्जा अन्तर्गत 82,718 महिला उद्यमीलाई प्रवाह भएको 58,38,00,00,000 रूपियाँ कर्जा रहेको छ। राष्ट्र ब्याङ्कका अनुसार सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत 2,710 ऋणीको 2,91,00,00,000 रूपियाँ कर्जा बकेउता रहेको छ। यस्तै व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि 2077 बमोजिम कोविड 19 प्रभावित पर्यटन र घरेलु साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पुर्याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि व्यवस्था गरिएको कर्जा 2080 असार मसान्तमा 70,94,00,000 रूपियाँ बकेउता भएको छ। आर्थिक वर्ष 2079-80 र 80 वाणिज्य ब्याङ्कहरू बीच 39,42,15,00,00,000 रूपियाँ र अन्य वित्तीय संस्थाहरूमा 3,52,07,00,00,000 गरी कुल 42,94,22,00,00,000 अन्तर ब्याङ्क कारोबार भएको राष्ट्र ब्याङ्कले जनाएको छ।
सन् 2023 को 8 महिनामा 6,00,000 भन्दा बढ़ी विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्क अनुसार सन् 2023 को जनवरीदेखि अगस्त महिनासम्म 6,01,360 पर्यटक भित्रिएका छन्। पछिल्लो अगस्त महिनामा मात्रै 67,153 पर्यटकले नेपाल भ्रमण गरेका छन्। अघिल्लो वर्ष सन् 2022 को सोही अवधिमा 41,304 पर्यटक नेपाल भित्रिएका थिए। सन् 2019 73,814 पर्यटक नेपाल आएका थिए। बोर्डका निर्देशक मणिराम लामिछानेले पछिल्ला महिनामा निरन्तर पर्यटक आगमन वृद्धि भइरहेको बताउनुभयो। उहाँले सम्भावित स्रोत बजारबाट निरन्तर आगमन बढ़िरहेकाले सन् 2023 10,00,000 पर्यटक पुर्याउने लक्ष्यमा पुग्न सहज हुने विश्वास व्यक्त गर्नुभयो।
नेपाल राष्ट्र ब्याङ्कले चालू पूँजी कर्जा सम्बन्धी मार्गदर्शनमा गरेको संशोधनलाई नेपाल उद्योग परिसंघले सकारात्मक कदमका रूपमा लिएको जनाएको छ। परिसंघले दिएको सुझावहरू साना तथा मझौला उद्योगहरूका हकमा सम्बोधन भए पनि ठूला र उत्पादनमूलक उद्योगहरूलाई भने संशोधनले नसमेटेको परिसंघले उल्लेख गरेको छ। उत्पादनमूलक उद्योगलाई चालू पूँजी कर्जा सम्बन्धी परिमार्जनले सकारात्मक प्रभाव पारे पनि उद्योग व्यवसाय सञ्चालन प्रकृतिका आधारमा चालू पूँजी कर्जा सम्बन्धी फरक फरक व्यवस्था गरिनुपर्ने सुझाव अनुरूप विश्लेषणका आधारमा परिवर्तीय चालू पूँजी कर्जाले वार्षिक कारोबारको 25-40% दिने गरी गरिएको व्यवस्थाले ठूला उद्योग व्यवसायलाई राहत दिएको परिसंघले विश्वास गरेको छ। त्यसै गरी नेपाल चेम्बर अफ कमर्सले चालू पूँजी कर्जा सम्बन्धमा राष्ट्र ब्याङ्कको पछिल्लो व्यवसाय क्षेत्रमैत्री हुनुपर्नेमा जोड़ दिएको छ। उद्योगको हकमा केही सकारात्मक देखिए पनि चालू पूँजी कर्जा सम्बन्धी नयाँ व्यवस्थाले जीडीपीमा महत्वपूर्ण हिस्सा ओगट्ने व्यवसाय क्षेत्रमैत्री समेत हुनुपर्नेमा चेम्बरले जोड़ दिएको छ।
हवस् त, कार्यक्रम आर्थिक नेपाल आजलाई यति नै। कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।